पश्चिम डायरी का साथ में
टीवी हेर्ने इंटरनेशनल तरीका दिस होम डिलाइटफुल लाइफस्टाइल
नमस्कार। कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सिर्जना बुढाथोकी र सावित्री गिरीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
डडेलोले खानेपानीको पाइप जल्दा बाँकेको राप्ती सोनारीमा खानेपानीको अभाव, भन्सार छले भारत लगिँदै गरेको 20,000 केजी दाल बाँकी प्रहरीद्वारा बरामद।
डाङका सामुदायिक विद्यालयको 35 बिघा जग्गा अतिक्रमण, कर्णाली प्रदेशमा प्रसूतिका लागि एयरलिफ्टिङ प्रभावकारी।
खारेजी तयारमा रहेका दैलेखका विषयगत सरकारी कार्यालयले भवन बनाउँदै बझाङमा असिना पानीसँगै आएको बाढीले जीव बगाउँदा 3 जनाको मृत्यु।
र नेपालगञ्जमा जारी फुटबलमा होटेल व्यवसायी र किराना खाद्य व्यवसायीको टिम विजयी, यातायात व्यवसायद्वारा आज सार्वजनिक यातायातका साधन ठप्प।
नयाँ सुट जुत्ता ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटल होटल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा डडेलोले खानेपानीको पाइप जल्दा बाँकेको राप्ती सुनारीमा खानेपानीको अभाव भएको खबर लिएका छौँ। डडेलोले पाइप जलेपछि बाँकेको राप्ती सुनारी गाउँपालिका 1 कुसुम बजारमा खानेपानीको हाहाकार मचिएको छ। विगत 5 दिनदेखि उक्त ठाउँमा खानेपानीको धारा बन्द छन्। करिब 9 किलोमिटर उत्तरतर्फ चुरे पहाडको फेदमा सङ्कलित पानी पाइप मार्फत ल्याएर कुसुम बजारमा करिब 2 दशकदेखि वितरण गरिँदै आइएको छ। पाइप मार्फत त्यहाँको पानी सङ्कलन गर्न बजार नजिकको डाँडामा 2 ट्याङ्की राखिएको छ। सोही ट्याङ्कीबाट 14 धारा वितरण गरिएको छ। राप्ती सुनारी एकका वडा सदस्य एम कुमारी ओलीले पाइप जलेपछि 5 दिनदेखि खानेपानीको समस्या उत्पन्न भएको बताउनुभयो। जलेको ठाउँमा पाइप मर्मतका लागि अचेल दिनहुँ जसो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरू जङ्गल जाने गरेका छन्। सशस्त्र प्रहरी बल बेस क्याम्प कुसुमका प्रमुख एवं सशस्त्र प्रहरी निरीक्षक गोविन्द केसीले डडेलोले करिब 10-15 ठाउँमा पाइप जलेर क्षति पुर्याएको बताउनुभयो। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपालगञ्जबाट ग्रामीण नाकाको बाटो हुँदै भारतीय क्षेत्रमा तस्करी हुन लागेको 20,500 केजी अरहरको दाल संघीय इकाई प्रहरी कार्यालय नेपालगञ्जको टोलीले बरामद गरेको छ। बंगलादेश र बर्माबाट नेपालमा आयात भएको उच्च गुणस्तर र सहुलियत दरको दाललाई तस्करले भारतीय क्षेत्रमा महँगो मूल्यमा बिक्री गर्दै आएको खुलेको हो। नेपाली नागरिकका लागि सहुलियत दरमा बिक्री गर्न आयात भएको दाल भारतीय क्षेत्रमा बढी मूल्यमा बिक्री हुने गरेको हो। तस्करले दिएको जानकारी अनुसार नेपाली क्षेत्रमा अरहरको दालको मूल्य 110 रुपियाँ प्रति केजी छ। भारतीय दाल बंगलादेश र बर्माको गुणस्तरबाट भेट्न नसकेकाले यताको दाल भारतीय क्षेत्रमा माग बढेको हो। तस्करले भने भारतमा 100 भारू प्रति केजीसम्म बिक्री हुन्छ। विनय दीक्षितले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
खारेजी तयारीमा रहेका दैलेखका विषयगत सरकारी कार्यालयले धमाधम नयाँ भवन बनाइरहेका छन्। ग्रामीण क्षेत्रका स्थानीय तहका कार्यालयलाई भवन अभाव भइरहेका बेला विषयगत कार्यालयले सदरमुकाममै करोडौं खर्चेर भवन बनाइरहेका हुन्। चैत 28 स्थानीय तहमा समायोजन भइसकेका यी कार्यालयले बनाउने भवन प्रयोगविहीन हुने निश्चित छ। 11 स्थानीय तह रहेको जिल्लाका नारायण, दुल्लु नगरपालिका र महाबु गाउँपालिकासँग मात्रै आआफ्नै भवन रहेका छन्। पुरानै भवन सहयोगमा नआउने अवस्थामा शिक्षा, पशु सेवा र घरेलु तथा साना उद्योग विकास समितिले विभिन्न ठेकेदार कम्पनीलाई भवन निर्माणको जिम्मा दिएका छन्। ज्योति कटुवालले कान्तिपुरमा खबर लेख्नु भएको छ।
यो वर्ष कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट जटिल प्रस्तुतिका लागि एयरलिफ्टिङ मार्फत हेलिकप्टरबाट उद्धार गरी सुत्केरी गराएका धेरै उदाहरण हुन्। मङ्सिरमा कालीकोटकी चन्दाशाही एयरलिफ्टिङ सेवा मार्फत हेलिकप्टरबाट उद्धार गरी काठमाडौँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुरक्षित मातृत्व सेवा लिन सफल भइन्। मोगुकी हैजली चनराले राति रातापानी स्वास्थ्य केन्द्रबाट बाजुराको कोल्टी हुँदै गत माघमा क्षेत्रीय अस्पताल सुर्खेतमा सुत्केरी हुनुभएको हो। हुम्लाकी सुन्दरी कामीले गत फागुनमा नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा सुत्केरी सेवा पाउनुभयो। मोगुकी असारी टमटालाई सुर्खेती स्थित क्षेत्रीय अस्पताल लगेर चैत पहिलो साता सुत्केरी सेवा दिइयो। प्रदेशका सबै जिल्ला अस्पतालमा अपरेशन गरेर प्रसूति सेवाको सुविधा भए पनि दुर्गम गाउँबाट सदरमुकाम र जिल्ला अस्पताल पुग्न दुई तीन दिन लाग्ने भएकाले आमा र नवजात शिशु जोगाउन हेलिकप्टर प्रयोग बाध्यकारी भएको छ। चिकित्सक वा स्वास्थ्यकर्मीले गरेको रेफर बमोजिम स्त्री तथा प्रसूति सेवाका विशेषज्ञ चिकित्सक भएका जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पताल, नेपालगञ्जको भेरी अञ्चल अस्पताल र काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायतका स्वास्थ्य संस्थामा यस्ता महिलालाई सुरक्षित सुत्केरी सेवा दिइन्छ। शंकर खनालले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
दाङका सामुदायिक विद्यालयको जग्गा अतिक्रमण र बिचौलियाबाट दुरुपयोग भएको पाइएको छ। दाङको घोराई उपमहानगरपालिका 10 स्थित सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको मात्रै 79 बिघा 5 कट्ठा जग्गा बिचौलिया र अतिक्रमणकारीले दुरुपयोग गरेको पाइएको छ। विद्यालयको नाममा कुल 82 बिघा 6 कट्ठा 9 धुर जग्गा अतिक्रमण भएको छ। बिचौलिया र अतिक्रमण गर्नेहरूले जग्गाबाट मनग्गे आमदानी गरे पनि विद्यालय भने आर्थिक समस्या भोग्न बाध्य भएका छन्। विद्यालयमा रहेका 53 शिक्षक कर्मचारी मध्ये 13 जनाले निजी स्रोतबाट तलब खाइरहेका छन्। भूपेन्द्र ओलीले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
बुधबार रातिको असिना पानीसँगै आएको बाढीले जीप बगाउँदा 3 जनाको मृत्यु भएको छ। बाढी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। गहुँ बाली नष्ट भएको छ भने खेत बगरमा परिणत भएका छन्। प्रहरीका अनुसार बुधबार राति बाढीले बगाएको जीपमा रहेका चालक कञ्चनपुरको दोधारा चाँदनीका रमेश चन्द, खप्तड छान्ना गाउँपालिकाका अमरराज वन र केदारसिउ गाउँपालिका बझाङका असु ओडको मृत्यु भएको छ। तीनै सब पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको बताइएको छ। जयपृथ्वी नगरपालिकाको तमैल भन्ने ठाउँमा सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको C1J820 नम्बरको जीप बेलुका 8:30 बजे सेवडाको चौट्या खोलामा खसेको थियो। बाढीले जीप बगाएको हुन सक्ने प्रहरीले अनुमान पनि गरेको थियो। बिहानैदेखि सेना, प्रहरी र स्थानीयले खोलामा खसेको जीप निकाल्ने प्रयास गरे पनि नसकेपछि डोजरको सहायताले जीपभित्र रहेका शव निकालिएको थियो। वसन्त प्रताप सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
सरकारले संघ समितिहरू नवीकरण नगर्ने नीति अघि सारेपछि आक्रोशित यातायात व्यवसायहरूले सुरु गरेको आन्दोलनका क्रममा आज सार्वजनिक यातायातका साधनहरू ठप्प हुने भएका छन्। संयुक्त सङ्घर्ष समिति मार्फत सङ्गठित सार्वजनिक यातायातका साधनहरू ग्यारेजमा थन्काएर सरकारी निर्णयको विरोधको कार्यक्रम अघि सारेका व्यवसायहरूको मागको सुनवाई नगरिए एक सातापछि अनिश्चितकालीन आन्दोलनको चेतावनी पनि दिएका छन्। मन्त्री स्तरीय वार्तामा बसेका व्यवसायहरूको माग सुनवाईमा सरकार सकारात्मक नभएपछि आन्दोलनलाई निरन्तरता दिने निष्कर्षमा पुगिएको यातायात व्यवसाय राष्ट्रिय महासङ्घका उपमहासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा समाज विकासमा पत्रकारको भूमिका।
पत्रकार पनि आफ्नो मोरल, आफ्नो आफूले गर्नुपर्ने दायित्व, सबै कुराहरू पत्रकारले गर्नुपर्छ भन्ने लाग्छ मलाई।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी, नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त?
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
चौबिसै घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-389।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, मन रोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंचर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिनद्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-580-28-034।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। बेला बखत नेपाली पत्रकारमाथि राजनीति गरेको आरोप लाग्ने गर्छ। आग्रह पूर्वाग्रहमा परेर नेपाली पत्रकारहरूले पत्रकारिता गर्छन् भन्ने अर्को आरोप पनि छ। लोकतान्त्रिक व्यवस्था प्राप्तिको आन्दोलनमा नेपाली पत्रकारको भूमिका कम महत्त्वपूर्ण थिएन। नेपाली पत्रकारिताको पछिल्लो अवस्थाका विषयमा केन्द्रित रहेर विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा कुराकानी गर्दै नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुर सिंह थारू।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबैमा शुभकामना दिन चाहन्छु र हामीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ बाँकेले आज नेपालगञ्जका वरिष्ठ पत्रकार पत्रकारहरूलाई शुभकामना आदान प्रदानको कार्यक्रम गरेको छ र त्यससँगै पछिल्ला केही दिन यता बाँकेका पत्रकारहरूमा देखिएका पारिश्रमिक सम्बन्धी चाहिँ घटनाका बारेमा हामीले छलफल गरेका छौँ र त्यससँगै हामीले चाहिँ त्यसको छलफल मात्रै होइन, त्यसको समस्याका समाधानका लागि अग्रज पत्रकारहरूबाट, पूर्व महासङ्घका पदाधिकारीबाट, अध्यक्षजीहरूबाट, केन्द्रीय सदस्यजीहरूबाट त्यसको निकासका लागि छलफल गरेका छौँ। त्यसै गरी हामीले चाहिँ पत्रकार महासङ्घ बाँकेले चाहिँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ आज।
नेपाली समाजले नेपाली पत्रकारितालाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ अहिले ठाकुरजी?
पछिल्लो समयमा नेपाली समाजमा चाहिँ नेपालका पत्रकारहरू सोसल इन्जिनियर हुन्, यिनीहरू सामाजिक इन्जिनियरका रूपमा काम गरिरहेका छन् भन्ने चाहिँ त्यो धारणा चाहिँ बन्दै गएको छ, सकारात्मक धारणा चाहिँ बन्दै गएको छ।
तर नेपालका पत्रकारहरू राजनीतिबाट प्रभावित छन्, राजनीति आग्रह पूर्वाग्रहको आधारमा पत्रकारिता यस्ता गर्छन् भन्ने पनि नागरिक समाज अथवा नागरिकहरूबाट त्यस किसिमको पनि एउटा टिप्पणी हुने गरेको छ नि होइन?
एकदमै हजुरले भनेको चाहिँ यो सोधेको प्रश्नमा चाहिँ यो आम नागरिकहरूको क्वेसन हो, पत्रकारहरू चाहिँ राजनीतिक रूपमा चाहिँ विवादित छन् भन्ने कुरा चाहिँ हामीमाथि आरोप छ होइन। तर यो राजनीति र आस्था राख्न त उनीहरूको व्यक्तिगत स्वतन्त्रता हो। जस्तै प्रेस युनियन, प्रेस चौधरी, प्रेस सेन्टर यी चाहिँ आस्थाका चाहिँ संस्था भए पनि त्यहाँ चाहिँ आस्थाका संस्था भए पनि हामी चाहिँ यो समाचार लेख्दा वा चाहिँ हामीले आफ्नो पेसा निर्वाह गर्दा, पेसागत मर्यादा निर्वाह गर्दा कि राजनीति गर्न हुन्न भन्ने मात्रै हो। कुनै पनि मान्छे राजनीतिविहीन त हुनै सक्दैन र एउटा आस्था त हुन्छ नै, तर समाचारमा आफ्नो व्यवसायमा राजनीति देखिनु हुन्न भन्ने हो। तपाईँले भनेको जस्तै यो आम नागरिक वा चाहिँ नागरिक समाज चाहिँ पत्रकार राजनीति गर्न थाले है भन्ने चाहिँ आरोप कहाँबाट लागेको हो भने हामी चाहिँ लोकतन्त्रको लडाईँ 2063-64 वा लडाईँ 2007 सालको आन्दोलनका कुरा गर्नु, 17 सालका कुरा गर्नु, त्यसको चाहिँ पत्रकारहरूले यो चाहिँ निरङ्कुशताका विरुद्ध चाहिँ पत्रकार अग्रणी मोर्चामा रहेर चाहिँ त्यसको विरोध गर्न, लोकतन्त्रको संस्थागत गर्नका लागि चाहिँ भूमिका निर्वाह गर्नका लागि हामीमाथि आरोप आएको हो। तर चाहिँ अहिले पछिल्ला दिनमा हामी चाहिँ राजनीति त आस्था राख्ने एउटा कुरा हो, तर पदवी पेसागत मर्यादामा हामी एकदमै नेपाली पत्रकारहरू अहिले चाहिँ सचेत छौँ र त्यो एकदम व्यावसायिक पत्रकारिताको रूपमा विकास हुँदै गएको छ भन्ने मलाई।
नेपालका श्रमजीवी पत्रकारहरू आफैमा पिल्सिएको अवस्था छ, अघि पनि यहाँले भन्नुभयो आफ्नो श्रमको पारिश्रमिक पनि न्यूनतम पारिश्रमिक पनि नपाएको अवस्था छ। त्यसै गरी नेपाली पत्रकारहरूलाई थप मर्यादित बनाउने कुराहरू पनि छन्, पत्रकारहरूको व्यावसायिक सुरक्षाको कुराहरू पनि छ, व्यावसायिक विकासका कुराहरू पनि छन्, यसको प्राप्ति कसरी सम्भव छ ठाकुरजी?
यहाँले कुरा उठाउनुभयो, यो पारिश्रमिकका कुरा उठाउनुभयो, यो खासमा चाहिँ विशेष गरी यो खासमा चाहिँ मोक्सलका सञ्चार माध्यममा देखिएको समस्या हो। त्यसो त मोक्सलका सञ्चार माध्यम पनि पारिश्रमिक दिनै नसक्ने खालका छैनन्। फाटफुट रूपमा चाहिँ यो चाहिँ केही सञ्चार माध्यमहरूले चाहिँ श्रमजीवी पत्रकारलाई मोक्सलमा काम सम्झी पत्रकारलाई पारिश्रमिक दिन नसकेको चाहिँ यथार्थ हो। तर कतिपय मिडियाहरू, अधिकांश मिडियाहरू चाहिँ लोकल मिडियाहरूले पनि आफूले राखेका श्रमजीवी पत्रकारलाई राम्रै तलब दिएर राखेको उदाहरण छ। तर यहाँ भइदिन्छ कि भन्नुहुन्छ भने
पत्रकारहरूको कमी कमजोरीहरू केही भएको पाउनुहुन्छ कि हुन्न तपाईँ?
एउटै चाहिँ कस्तो हुँदो रहेछ भने धेरै राम्रा कामका बिच एउटा नराम्रो काम भइदियो भने हामी चाहिँ नराम्रोलाई बढी प्राथमिकता दिन्छौँ भनेर हाम्रो परिपाटी छ। अनि खासमा चाहिँ यहाँलाई चाहिँ यो अर्को कुरा गर्दा हुन्छ, अब चाहिँ प्रेस काउन्सिलले चाहिँ कानुन मस्यौदाका लागि कानुन परामर्शन परिमार्जित गर्नका लागि चाहिँ अहिले चाहिँ पहल थालेको छ। त्यो किन परिमार्जित गर्दैछ भने नेपाली पत्रकारलाई अब चाहिँ अझ मर्यादित बनाउन पर्छ भनेर केही दण्ड सजाय कुराहरूलाई राखेर अहिले चाहिँ कानुन मस्यौदाको कुरा चाहिँ कानुन मस्यौदा भन्छु संशोधनको कुरा पनि उठाएको छ अहिले।
ठाकुरजी, यो पत्रकारिता सम्बन्धी नीतिहरूमा केही सुधार गर्नुपर्ने खाँचो देख्नुहुन्छ तपाईँ?
एकदमै हेर्नुहोस् है, पत्रकार भनेको मैले अघि पनि निवेदन गरेँ, पत्रकार भनेको हामी एकदम सोसल इन्जिनियर हौँ। हामी चाहिँ सोसल इन्जिनियर आफूले समाज बनाउने इन्जिनियरका रूपमा गरिरहँदा हामी चाहिँ आफ्नो मोरल्ली चाहिँ पत्रकार पनि मान्छे हुन्, पत्रकार पनि कानुन लाग्छ, पत्रकार पनि कानुनभन्दा ठुलो हुँदैन, पत्रकारलाई पनि संविधानको कार्यान्वयन गर्नुपर्छ सबै कुरा चाहिँ त्यो कुरा भन्न खोजेको समग्रमा के हो भने पत्रकार पनि आफ्नो मोरल आफ्नो चाहिँ के अरे आफूले गर्नुपर्ने दायित्व सबै कुराहरू चाहिँ पत्रकारले चाहिँ गर्नुपर्छ भन्ने लाग्छ मलाई।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारू र निरज गौतम। अब अर्को सन्दर्भ, नेपालगंज उपमहानगरपालिकाले निर्माण कम्पनीसँग सम्झौता गर्दा 14 मिटर सड़क निर्माण गर्ने तय भए पनि सोभित्र अनियमितता भएको दावी गर्दै परेको रिटमा अदालतले उपमहानगरपालिकाको मापदण्डलाई सदर गरेको छ। नेपालगंजको सदरलाइन अर्थात त्रिवेणी मोडदेखि नगर भवन क्षेत्रसम्म नेपालगंज उपमहानगरपालिकाले सड़कको चौडाई मापदण्ड 14 मिटर कायम गरी निर्माण थालेको हो। त्रिवेणी मोडदेखि त्रिभुवन चोक समेत नपुगेको सड़कमा 3 किसिमको मापदण्ड प्रयोग भएको दावी गर्दै स्थानीय व्यक्तिहरूले दायर गरेको रिटमा हिजो अदालतले मापदण्ड बाहिर काम नभएकाले विकासमा अवरोध गर्न नमिल्ने आदेश दिएको छ। दैनिक नेपालगंजमा खबर छ।
वन्यजन्तु रोक्न निर्माण गरिएको पक्की पर्खाल बार हस्तान्तरण भएको महिना दिन नबित्दै भत्किएको छ। बर्दिया निकुञ्जबाट आएको हात्तीले पर्खाल भत्काएको हो। त्यसक्रममा ठाकुरबाबा नगरपालिका नौका मानबहादुर सुनार गम्भीर घाइते भएको खबर कान्तिपुरमा छ। निकुञ्जको हात्ती सार नजिक निर्माण गरिएको बारका पोल भत्काएर गाउँमा हात्ती पसेको थियो।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा आर्थिक अभाव देखिएको छ। आयोजनाको पश्चिम खण्ड कार्यालय तुल्सीपुर दाङले बजेट सकिएको जनाएको छ। आयोजना निर्माणले तीव्रता पाइरहेका बेला पैसा सकिएको र अर्थ मन्त्रालयले आवश्यकता अनुसार रकम व्यवस्था नगरे काम प्रभावित हुने कार्यालयले जनाएको छ। गोपाल शर्माले अन्नपूर्णमा खबर लेख्नु भएको छ।
कर्णाली संसदको पहिलो अधिवेशन अन्य प्रदेशको भन्दा सफल रह्यो। प्रदेश सभाको पहिलो बैठक बसेको यो दिन महिनाको अवधिमा आशलाग्दो सुरुवात पनि भएको छ। कर्णाली प्रदेश संसदको पहिलो बैठक गत 21 माघमा बसेको थियो। कर्णाली प्रदेश सभाको अर्को अधिवेशन जेठ दोस्रो साता बस्ने भएको छ। चार विधेयक दर्ता रहेकाले संसद अधिवेशन आह्वानको तयारी भइरहेको सचिव पौडेलले बताउनुभयो। खगेन्द्र भट्टराईले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नागरिकको नजरमा नेपाली पत्रकारिता
जे देखेको छ, जे यथार्थ कुरा हो त्यसलाई ल्याउनु पर्यो। बच्चेवाद गर्नु भएन, चाहे व्यक्तिको हो चाहे राज्यको, जे छ त्यो ल्याइदियो भने मान्छेले विश्वास गर्ने बाटोबाट चाहिँ हुन्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्ण सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। कुनै पनि पेसा व्यवसाय नागरिकको अरुचिको विषय बन्नु हुँदैन। नागरिकको अरुचिको विषय बनेको पेसा व्यवसाय सधैँ आलोचित हुने गर्छ। आलोचित हुने गरेको पेसा व्यवसायकर्मीले नागरिकको माया पाउन सक्दैन। विभिन्न पेसा व्यवसायमध्ये पत्रकारिता पनि नागरिकको हितका लागि गरिने पेसा हो। यसैबीच सहकर्मी रजनी योगीले नेपालका सञ्चारकर्मीले स्वतन्त्र निष्पक्ष पत्रकारिता गरेका छन् कि छैनन् भन्ने विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाइ सङ्कलन गर्नुभएको छ। सुनौ आजको नागरिक आवाज।
भगवती नै हो पाने नेपालको पत्रकार त अब सत्य तथ्य बोल्ने र जे घटनामा घटेको छ त्यही सत्य समाचारहरू प्रसारण गर्ने, पक्षपात गर्नु भएन, जे छ त्यही समान रूपले काम गर्नु पर्यो।
मदन कुमार अग्रवाल, स्वतन्त्र हुनु पर्यो, निष्पक्ष हुनु पर्यो, आफ्नो निजी स्वार्थको लागि या कुनै आर्थिक लाभका लागि। पत्रकार भनेको नेपालको देशको एउटा अधीन हतियार हो। पत्रकार भनेको देशको पक्का सिपाही हो नि, अनि त्यही हिसाबले बोल्नु पर्यो, त्यही हिसाबले गर्नु, देशको हितमा जनताको हितमा गर्नु पर्यो।
मेरो नाम लक्ष्मी भट्टराई हो। नेपालको पत्रकार भन्नुपर्दा
अब पत्रकारलाई देशको चौथो अङ्गको रूपमा हेर्छन् होइन, परिस्थितिले मध्यनजर गर्दा अहिले पत्रकारिता पेसा चाहिँ आमदानीको स्रोत जस्तो भइरहेछ होइन, यो यसरी हेर्नु पर्दाखेरि अब आउने दिनमा चाहिँ जसरी जे तथ्य सत्य छ त्यो कुरालाई चाहिँ निकालिदिनु होला, जनताले चाहेको चिज उनीहरूले पाएको सूचनाहरू सही तरिकाले गयो भने जनताले त्यो थाहा पाउँछन्, त्यो थाहा पाइसकेपछि उनीहरूले आफ्नो हक अधिकारको लागि अगाडि लड्न सक्ने अवस्था सिर्जना गर्नको लागि चाहिँ पत्रकारहरूले यो देशको नागरिक भएको हकले त्यसरी गर्दाखेरि राम्रो हुन्छ।
टेक बहादुर खड्का, स्वतन्त्र हुनु पर्यो, कसैको दबाब त्रासमा आएर भनिनु भएन, अर्को विपक्षको जे देखेको छ जे यथार्थ कुरा हो त्यसलाई ल्याउनु पर्यो, पक्षपात गर्नु भएन, चाहे व्यक्तिको हो चाहे राज्यको जे छ त्यो ल्याइदियो भने मान्छेले विश्वास गर्ने बाटोबाट चाहिँ हुन्छ।
सविता लम्साल, राम्रो ताजा समाचार दिनु पर्यो, जस्ताको तस्तै स्पष्टीकरण सहित दिनु पर्यो, त्यो ठाउँमा कुनै ठाउँमा घटना भएछ भने पुग्न पर्यो, चाँडै भन्दा चाँडै पुगेर ताजा समाचार दिनु पर्यो, जस्तो जुगै अवस्थामा नि खटिनु पर्यो, स्वतन्त्र हुनु पर्यो, राम्रो हुनु पर्यो, निष्पक्ष हुनु पर्यो सबै।
टेक बहादुर खड्का,
म रामबहादुर साई। नेपालको पत्रकारहरू एक्चुअल भन्यो भने एकदम स्पष्टता छैन, बाहिर अरू देशको लेखाजोखा हेर्दा नेपालमा त शून्य नै छ, निष्पक्षता छँदै छैन, त्यसै हुनाले नेपालको पत्रकार चाहिँ अझ पर्फेक्ट एकदम क्लियर, सानो ठुलो भेदभाव नगरिकन एकदम पत्रकारिताको न्यायको सन्दर्भमा सानोदेखि ठुलो सबैको आवाज चाहिँ बराबर उठाइदिनुपर्छ। नेपालको अधिकांश पत्रकारहरू जो ठुलोबडा मान्छेहरू छ नि उनीहरूको कुरा मात्र गर्छ के, सानो लेभलको मान्छेको केही कुराकानी गर्दैन।
तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ प्रथम अन्तर्गत व्यवसायी कप फुटबल प्रतियोगिताको दोस्रो दिन हिजो भएको दुवै खेलको निर्णय टाइब्रेकरबाट भएको छ। व्यवसायीहरूबीच आपसी एकता र मनोरञ्जनका लागि भनिएको प्रतियोगिता तीव्र प्रतिस्पर्धामा रूपान्तरण भएको मैदानको मकसदले साबित गरेको छ। हिजो भएका दुवै खेल अवधिमा तीव्र प्रतिस्पर्धा भएपछि टाइब्रेकरमा विजयी टुङ्गो लगाइएको हो। होटल व्यवसायी संघ नेपालगंज बाँके र नेपाल पाठ्यपुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके बीचको खेल शुरूदेखि नै तीव्र प्रतिस्पर्धामा रह्यो। दोस्रो हाफ शुरूमै होटलले स्टेशनरी विरूद्ध गोल हानेपछि तीव्र दबावमा रहेका स्टेशनरीका खेलाड़ीले अन्तिममा शानदार गोल फर्काएका थिए। दैनिक नेपालगंजमा खबर छ।
प्रदेश सातको पहिलो संसद अधिवेशन 3 महिनापछि हिजो अन्त्य भएको छ। आशातीत सफल नभए पनि प्रदेश संसदको पहिलो अधिवेशन औसत रह्यो। प्रदेश सरकारको पहिलो अधिवेशनले सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री लगायतका प्रदेश सभा र सरकारका पदाधिकारीको चयन गरेको छ। तेजराज भट्टले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
राजा विमानस्थल नजिकै 4 वर्ष हंसबहादुर सिंहले 110 वर्गमिटर जग्गा किन्नुभएको थियो। भारतमा मजदूरी गर्दै आउनुभएका हंसबहादुरले बाजुराका नेपाली कंग्रेसका नेता नरबहादुर सिंहबाट त्यो जमिन किन्नुभएको हो। नेपालगंज विमानस्थलको पश्चिमतर्फ पर्ने जग्गा हंसबहादुरले आफ्नै श्रीमती गीतादेवी सिंहको नाममा नामसारी गरेर भारत जानुभयो। भारतबाट फर्किँदा उहाँको नाममा भएको जग्गा राजा स्थित नेपालगंज नागरिक उड्डयन प्राधिकरण कार्यालयले तारबार गरे सकेको थियो। अहिले जग्गा कसको हो भन्ने बारे विवाद बढ्दै गएको छ। नागरिकमा खबर छ।
इनै खबरसँगै पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
डडेलोले खानेपानीको पाइप जल्दा बाँकेको राप्ती सोनारीमा खानेपानीको अभाव। भारतीय क्षेत्रमा तस्कर हुन लागेको 20,000 केजी दाल बाँकी प्रहरीद्वारा बरामद।
दाङका सामुदायिक विद्यालयको 35 बिघा जग्गा अतिक्रमण। कर्णाली प्रदेशमा प्रसूतिका लागि एयरलिफ्टिङ प्रभावकारी।
खारेजी तयारीमा रहेका दैलेखका विषयगत सरकारी कार्यालयले भवन बनाउँदै। बझाङमा असिना पानीसँगै आएको बाढीले जीव बगाउँदा 3 जनाको मृत्यु।
र नेपालगंजमा जारी फुटबलमा होटल व्यवसायी र किराना खाद्य व्यवसायीको टिम विजयी। यातायात व्यवसायीद्वारा आज सार्वजनिक यातायातका साधन ठप्प। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सिर्जना र म सावित्री बिदा हुन्छौ। आज वैशाख 21 गते शुक्रबार, मे 4 तारिख। एकैछिनपछि दैनिक रेडियो पत्रिका बीट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।